नेपाल दर्पणमा साथी अर्जुन पोखरेलसँगै सुनिता पहरीको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
विभिन्न ठाउँमा जिल्ला समन्वय परिषदको चुनावमा कांग्रेस र माओवादीले तालमेल गर्ने, दुई नम्बर प्रदेशको चुनावमा मधेसवादी दलसँग गठबन्धन गर्ने प्रचण्डको भनाई।
कालीकोटमा ढुङ्गाले घर खिच्दा 3 बालबालिकाको ज्यान गयो, 5 जना घाइतेको, सदरमुकाम मानमा उपचार हुँदै।
धरहरा मिश्रित प्रणालीमै पुनर्निर्माण गर्ने सहमति, गुम्बा विहार र पुनर्निर्माण रकम अभाव हुन नदिने प्राधिकरणको प्रतिबद्धता।
भेनेजुएलामा भएको संविधान सभा चुनावमा 41.5% मात्र मतदान, चुनावका क्रममा भएका हिंसात्मक घटनामा 10 जनाको ज्यान गयो।
र दक्षिण अफ्रिकासँगको तेस्रो टेस्ट क्रिकेटमा इङ्ल्यान्ड 239 रनले विजयी।
स्नातक तहको इन्जिनियरिङ, कृषि, भेटेरिनरी तथा स्वास्थ्य विषयको अध्ययन एनपीआई भरतपुर चितवनमा।
दुई दशक अघिदेखि प्राविधिक शिक्षा सञ्चालन गर्दै आइरहेको यस एनपीआई भरतपुर चितवनमा स्नातक तह इन्जिनियरिङ तर्फ बीएस सिभिल र इलेक्ट्रिकल, कृषि तथा भेटेरिनरी तर्फ बीएससी एजी र बीबीएससी एन्ड एएच,
स्वास्थ्य तर्फ पीबीएन र बीएससी नर्सिङ विषयमा परीक्षा आवेदन फारम खुलेको हुँदा इच्छुक योग्य विद्यार्थीहरूबाट कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
फारम भर्ने अन्तिम मिति इन्जिनियरिङ, कृषि र भेटेरिनरी संकायतर्फ आउँदो भदौ 2 गतेसम्म, स्वास्थ्य संकायतर्फ आउँदो भदौ 9 गतेसम्म।
थप जानकारीका लागि
नेपाल पोलिटेक्निक इन्स्टिच्युट भरतपुर चितवन, फोन 056-572-417, 524-161, 533-133,
मोबाइल 98-550-64-960, 98-550-52-783 र 98-550-64-602।
कति हतारमा मलाई एउटा कुरा भन्नुहोस् त, आजकल सेयर कारोबार गर्न आस्बा आस्बा भन्छन् सबैले, यो आस्बा भनेको के हो?
आस्बा भनेको एप्लिकेशन सपोर्टेड बाई ब्लक कमाउन्ड, अर्थात् ग्राहकले सेयरमा लगानी गर्न चाहेको रकमलाई ग्राहकको खातामा बैंकले रोक्का गरेर सेयर दरखास्त दिने व्यवस्था हो। आस्बाकै कारण छिटो छरितो र भरपर्दो तरिकाबाट सेयरको सजिलै आवेदन दिन सकिने भएकाले लाइन बस्ने र चेकको झन्झटबाट मुक्ति मिल्छ।
अनि यो सेवा लिनलाई कुन बैंक जाने त?
नेपाल बैंक जाने नि, नेपालभर शाखा सञ्जाल को नेपाल बैंकमा गई खाता खोल्ने अनि आस्पा प्रणालीमा आबद्ध हुने। आस्पा सम्बन्धी सम्पूर्ण जानकारीको लागि नजिकको नेपाल बैंक लिमिटेडका शाखाहरूमा सम्पर्क गर्नुहोस्। नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले जिल्ला समन्वय परिषदको चुनावमा तालमेल गर्ने सहमति गरेका छन्। दुवै दलको कार्यदलको संयुक्त बैठकले आज देशभरिका जिल्लामा चुनावी तालमेलका लागि केन्द्रीय स्तरबाटै सहमति गरेको हो। एक्लै बहुमत नपुग्ने जिल्लामा समन्वय समितिको चुनावमा तालमेल गर्ने सहमति गरेको कांग्रेस नेता विमलेन्द्र निधिले जानकारी दिनुभयो। कांग्रेसले आउँदो असोज 2 गते प्रदेश नम्बर 2 हुने स्थानीय तहको चुनावमा पनि आवश्यकता अनुसार माओवादी केन्द्रसँग चुनावी तालमेल गर्ने नीति लिएको छ।
यस्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मधेस केन्द्रित दलसँग गठबन्धन बनाएर प्रदेश नम्बर 2 स्थानीय तहको चुनाव लड्ने बताउनु भएको छ। महोत्तरीको बर्दीवासमा पत्रकारसँग कुरा गर्दै उहाँले तेस्रो चरणमा चुनावी तालमेल कांग्रेससँग मात्रै सीमित नहुने स्पष्ट पार्नुभयो। उहाँले राष्ट्रिय जनता पार्टी राजापालाई चुनावमा सहभागी गराउन पहल गरिरहेको पनि जानकारी दिनुभयो। संविधान संशोधन भए देशमा राजनीतिक संक्रमणकाल अन्त्य हुने प्रचण्डले विश्वास व्यक्त गर्नुभयो। केन्द्र र प्रदेशको चुनावको अन्तिम तयारी भइरहेको बताउँदै उहाँले दुवै चुनाव एकै चरणमा गर्न राजनीतिक दल सकारात्मक रहेको पनि दावी गर्नुभयो। असोज 2 गते हुने चुनावलाई लक्षित गरी कार्यकर्तालाई प्रशिक्षण दिन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका शीर्ष नेता जनकपुर पुगेका छन्। माओवादी केन्द्रका शीर्ष नेताले प्रदेश नम्बर 2 पार्टी तथा प्रदेश नम्बर 2 नेता तथा कार्यकर्तालाई चुनावको विषयमा प्रशिक्षण दिनेछन्।
नेकपा एमाले भरतपुर महानगरपालिकामा पुनः मतदान गर्ने सर्वोच्च अदालतको फैसला दुखद रहेको जनाएको छ। एमाले स्थायी कमिटिको आजको बैठकले सर्वोच्चको फैसला दुखद भएको भन्दै यसले नागरिकको अभिमतको अपमान भएको साथै भविष्यमा गलत नजिर स्थापित हुने आशंका पैदा भएको निष्कर्ष निकालेको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले काठमाडौँ जिल्ला समन्वय परिषदको प्रमुखमा शिव वैद्य र उपप्रमुखमा सरिता दाहाललाई उम्मेद्वार बनाउने निर्णय पनि गरेको छ। यस्तै एमाले प्रमुखमा जिल्ला समन्वय परिषदको प्रमुखमा प्रेम बहादुर थापा र उपप्रमुखमा लक्ष्मी शाह, ताप्लेजुङको प्रमुखमा गणेन्द्र महादेन र उपप्रमुखमा देवी माया नेपाली, सिन्धुपाल्चोकको प्रमुखमा गोपाल तामाङ र उपप्रमुखमा बालकुमारी सापकोटा, धादिङको प्रमुखमा जगन्नाथ नेपाल र उपप्रमुखमा बिन्दा दराम नेपाली तथा सिन्धुलीको उपप्रमुखमा शंकर वर्मालाई उम्मेद्वार बनाउने निर्णय गरेको एमालेले जनाएको छ।
निर्वाचन आयोगले भरतपुर महानगरपालिका वडा नम्बर 19 चुनावको मिति तय गर्न चितवनका मुख्य निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ। आयोगको आजको बैठकले सबै मतदान केन्द्रमा मतदानको मिति, ठाउँ र समय तोकेर आवश्यक सुरक्षा व्यवस्था मिलाएर चुनाव गर्न निर्देशन दिएको हो। सर्वोच्च अदालतले हिजो भरतपुरको 19 नम्बर वडामा पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णयलाई सदर गरेको थियो।
कालीकोटको सान्नी त्रिवेणी गाउँपालिका पोरीवानमा घरमाथिबाट ठूलो ढुङ्गा खसेर खिच्दा तीनजना बालबालिकाको ज्यान गएको छ। ठूलो ढुङ्गा खस्दा 12 वर्षकी ललिता सार्की, 9 वर्षका लङ्क सार्की र 5 वर्षकी कल्पना सार्कीको ज्यान गएको हो। सेनाले ढुङ्गा फोरेर उनीहरूको शव निकालेको प्रहरी निरीक्षक राजेन्द्र छेत्रीले जानकारी दिनुभयो। ढुङ्गाले च्यापिएर घाइते भएका 5 जनाको भने उद्धार गरिएको छ। उनीहरूको सदरमुकाम मानमा उपचार भइरहेको छ।
यस्तै नवलपरासीमा छुट्टा छुट्टै घटनामा परि 1 बालिकासहित 2 जनाको ज्यान गएको छ। सरावल गाउँपालिका 7 भुजहवामा सिसौको रूखबाट खसेर सरावल 7 भुजहवाका चाँद हुसैनको ज्यान गएको प्रहरीले जनाएको छ। यस्तै पालीनन्दन गाउँपालिकामा करेन्ट लागेर 12 वर्षीय आरती हरिजनको ज्यान गएको इलाका प्रहरी कार्यालय अमानीगंजले जनाएको छ।
काठमाडौँबाट अपहरणमा परेका 5 वर्षका बालक विशाल चौधरीलाई प्रहरीले सकुशल उद्धार गरेको छ। काठमाडौँ पखनाजोलको सरस्वती माविमा युकेजीमा पढ़िरहेका विशाललाई बिहान काँडाघारीबाट उद्धार गरिएको महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रहरी उपरीक्षक प्रकाश जंकार्कीले जानकारी दिनुभयो। बिहिबार विद्यालयबाट फर्कने क्रममा बालक सम्पर्कविहीन भएका थिए। बुटवल घर भएका विशाल परिवारसँगै काठमाडौँको असनमा बस्दै आएका थिए। प्रहरीले अनुसन्धानका क्रममा 1 जनालाई पक्राउ गरेको छ।
भूकम्पले भत्किएको धरहराको प्राचीन संस्कृति झल्कने गरी मिश्रित प्रणालीमा पुननिर्माण गर्ने सहमति भएको छ। राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत गोविन्द राज पोखरेलको संयोजकत्वमा आज बसेको सरकारवाला निकाय सहितको बैठकमा पुननिर्माण प्राधिकरण, नेपाल टेलिकम, पुरातत्व विभाग र मेरो धरहरा मै बनाउँछु अभियानको संयुक्त पहलमा धरहरा पुननिर्माण गर्ने सहमति भएको हो। बैठकमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत पोखरेलले देशकै पहिचानको रूपमा रहेको धरहरा पुननिर्माणलाई तीव्रता दिएर अबको 3 वर्षमा सक्ने गरी काम थाल्नुपर्नेमा जोड दिनुभयो। नेपाल टेलिकमले धरहराको 3D मोडल आइतबारको बैठकमा प्रस्तुत गर्ने र पुननिर्माणको काम अघि बढ्ने राष्ट्रिय पुननिर्माण प्राधिकरणले जनाएको छ। झण्डै 8 अर्ब रूपियाँ लागत लाग्ने अनुमान गरिएको धरहरा पुननिर्माणका लागि अहिलेसम्म मेरो धरहरा मै बनाउँछु अभियानमा झण्डै 9 करोड रूपियाँ जम्मा भइसकेको छ। नेपाल टेलिकमले धरहरा पुननिर्माणमा चासो देखाए पनि ठोस रूपमा प्रक्रिया अघि बढ्न सकेको थिएन। काठमाडौँ महानगरपालिका, नेपाल टेलिकम, पुरातत्व विभाग लगायतका निकायबीच आवश्यक समन्वय नभएपछि प्राधिकरणले धरहरा पुननिर्माणलाई प्राथमिकता दिन सरकारवाला निकायलाई ताकेता गरेको थियो।
यस्तै विभिन्न माग राख्दै विरोध गरिरहेका गुम्बा बिहार पुननिर्माण संघर्ष समितिसँग पनि प्राधिकरणले आजै छलफल गरेको छ। राष्ट्रिय पुननिर्माण प्राधिकरण, बौद्ध दर्शन प्रवर्धन तथा गुम्बा व्यवस्थापन समिति र संघर्ष समितिबीच आज भएको बैठकमा भूकम्पले भत्किएका गुम्बा तथा बिहार पुननिर्माणलाई कसरी अघि बढाउने भन्ने विषयमा छलफल भएको हो। बैठकमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत गोविन्द पोखरेलले विगतमा कार्यविधि नबनेका कारण गुम्बा तथा बिहार पुननिर्माणका लागि छुट्याइएको झण्डै 42.5 करोड रूपियाँ खर्च हुन नसकेको भन्दै पुननिर्माणमा सबै पक्ष मिलेर अघि बढ्नुपर्ने बताउनुभयो। उहाँले गुम्बा तथा बिहार पुननिर्माणमा प्राधिकरणले रकम अभाव हुन नदिने प्रतिबद्धता समेत जनाउनुभयो।
ललितपुर महानगरपालिका र गोदावरी नगरपालिकाका जनप्रतिनिधिले काठमाडौँ उपत्यकामा मोनोरेल चलाउने बारे प्रधानमन्त्री शेरबहादुर देउबासँग छलफल गरेका छन्। प्रधानमन्त्री कार्यालयमा आज भएको भेटमा प्रधानमन्त्री देउबाले उपत्यकामा चरणबद्ध रूपमा भौतिक पूर्वाधार सुधारका कार्य हुँदै जाने र सरकारका तर्फबाट सक्दो सहयोग गरिने आश्वासन दिनुभएको ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले जानकारी दिनुभयो। भेटमा महानगरका पदाधिकारीले जनताले प्रत्यक्ष महसुस गर्ने गरी ठूला परियोजना सञ्चालनका लागि केन्द्र सरकारको सहयोगका लागि आग्रह गर्नुभएको थियो।
चीन केरूङका भन्सारका प्रतिनिधिले नेपालतर्फ निकासी हुने सामग्रीको क्लियरेन्स शुल्क घटाएपछि केरूङ नाकाबाट आजदेखि सामान आयात शुरू भएको छ। क्लियरेन्स शुल्क बढेपछि साउन 1 गतेदेखि आयात रोकिएको थियो। सामान लिन चीन पुगेका कन्टेनर मध्ये 396 वटाको क्लियरेन्स शुरू भएको छ। शुल्क बुझाउने कन्टेनर नेपाल आउने क्रम शुरू भएको रसुवागढ़ी भन्सारका प्रमुख भन्सार अधिकृत केदार पनेरूले जानकारी दिनुभयो। तर शुल्क आधा मात्र कम भएको र नेपाली व्यापारीले एकैचोटि शुल्क बुझाउन नसक्दा धेरै गाड़ी अहिले पनि केरूङमा नै रोकिएका छन्। यसअघि प्रति कन्टेनर 22,000 नेपाली रूपियाँ तिर्दै आएकोमा बढ़ाएर प्रति गाड़ी 80,000 रूपियाँ तिर्नुपर्ने अवस्था आएपछि नेपाली व्यापारीले सामान उठाएका थिएनन्। सी धाकुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्ज। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
घर इटा ढुङ्गा र बालुवाको संरचना मात्र होइन, तपाईँको परिवारको खुशीको आधार पनि हो। यो आधारलाई भूकम्प लगायत अन्य विपदहरूबाट सुरक्षित राख्न सुरक्षित ठाउँमा घर बनाउनु पर्दछ। त्यसैले घर बनाउँदा बाढी आउन सक्ने नदी वा खोलाको किनार छेउको स्थानलाई नरोजौ। पहिरोबाट जोगिन सकेसम्म ठाडो भिरालोमा घर नबनाऊ। जग भासिन सक्ने हुनाले काली माटी वा अन्य कमजोर माटो नभई कडा खालको बलियो माटो भएको स्थान रोजौ। घर बनाउनु अघि विज्ञहरूको प्राविधिक सल्लाह लिएर मात्र सुरक्षित निर्माण गरौं। थप जानकारीको लागि आफ्नो गाउँ विकास समिति, नगरपालिका कार्यालय वा स्थानीय स्रोत केन्द्रमा सम्पर्क गरौं।
सार्वजनिक हितका लागि नेपाल सरकार, राष्ट्रिय पुननिर्माण प्राधिकरण, सौजन्य अमेरिकी सरकार।
शिक्षा सँगै संस्कार पनि, अध्ययन सँगै अवसर पनि।
कलेज अफ सेन्ट्रल स्टेट इन्टेन्सिभ इन्टरनेशनल एकेडेमी कालीमाटी काठमाडौँमा कक्षा 11 को लागि साइन्स, म्यानेजमेन्ट र ह्युमेनिटिज समूहमा भर्ना खुल्यो।
मुख्य विषयहरू होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, जर्नलिजम, सोसियोलोजी, पपुलेसन स्टडिज र कानून पढाइ हुने यस कलेजमा विशेष छात्रवृत्तिका साथै होस्टल तथा यातायातको पनि राम्रो व्यवस्था रहेको छ।
थप जानकारीका लागि कलेज अफ सेन्ट्रल स्टेट कालीमाटी काठमाडौँ,
फोन नम्बर 01-4278-342
तपाई अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले विभिन्न ठाउँमा जिल्ला समन्वय परिषदको चुनावमा कांग्रेस र माओवादीले तालमेल गर्ने, 2 नम्बर प्रदेशको चुनावमा मधेस केन्द्रित दलसँग गठबन्धन गर्ने प्रचण्डको भनाई, कालीकोटमा ढुङ्गाले घर किच्दा 3 बालबालिकाको ज्यान गयो, 7 जना घाइते लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी खबर। 11 पटक अनशनमा बसिरहेका डाक्टर गोविन्द केसी पक्ष र सरकारका प्रतिनिधि बीच आज भएको वार्ता पनि बिना निष्कर्ष सकिएको छ। सरकारी टोलीले पर्याप्त तयारी नगरेकोले आजको वार्ता निष्कर्षमा पुग्न नसकेको डाक्टर गोविन्द केसी पक्षका वार्ता टोलीका सदस्य अभिषेक सिंहले उज्यालोलाई जानकारी दिनुभयो। शिक्षा मन्त्री गोपाल मान श्रेष्ठ, स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेल, पूर्व स्वास्थ्य मन्त्री गगन थापा, महिला बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण समितिकी सभापति रन्जु झासँग भोलि दिउँसो 4 बजे वृहत छलफलसहित वार्ता गरिने उहाँले जानकारी दिनुभयो। आजको वार्तामा चिकित्सा शिक्षा विधेयकका बारेमा छलफल गर्ने भनिए पनि त्यस विषयमा छलफल नै भएन। माथेमा आएको सुझावसहित चिकित्सा शिक्षा ऐन तत्काल पारित, विगतका सम्झौता कार्यान्वयन, विद्यार्थी भर्ना शुल्क र सम्बन्धन सम्बन्धी अधिकार आयोगमा फिर्ता लगायतका माग गर्दै डाक्टर गोविन्द केसी 8 दिनदेखि आमरण अनसनमा हुनुहुन्छ। प्रधानमन्त्री शेरबहादुर देउवाले जति सक्यो छिटो डाक्टर केसीले उठाएका माग पूरा गरेर अनसन टुङ्ग्याउन निर्देशन दिइसक्नु भएको छ।
मोरङ सुन्दर हराइचाको फोकल्यान्ड टापुमा खेतके बुखार अर्थात लेप्टोस्पाइरोसिस रोग फैलिएको पुष्टि भएको छ। जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार फोकल्यान्ड टापुमा गाईवस्तुको मलमूत्र, मुसा, सुँगुर, कुकुर, बिरालो लगायत जनावरबाट सर्ने लेप्टोस्पाइरोसिस रोग फैलिएको पुष्टि भएको हो। रोगको पहिचान नहुँदै 2 जना बिरामीको ज्यान गएको थियो भने 17 जना सिकिस्त बिरामी भएका थिए। गाउँमा रोग नियन्त्रणमा आए पनि बिरामीहरूको भने उपचार भइरहेको छ। रोगको पहिचान भएपछि त्यही अनुसार औषधि वितरण र सचेतनाका कार्यक्रमलाई तीव्रता दिइएको कार्यालयका प्रमुख चन्द्रदेव मेहताले जानकारी दिनुभयो। कार्यालयले फोहोर र मुसा नियन्त्रण गर्न तथा खाली खुट्टा नहिँड्न सल्लाह दिएको छ।
वर्षायाम त्यसै पनि रुगाखोकी ज्वरो जस्ता स्वास्थ्य समस्याले सताउने सिजन हो। स्वास्थ्यमा ख्याल नगर्ने हो भने बिरामी पर्न बेरै लाग्दैन। आफ्नो आनीबानी सुधार्ने र ससाना कुरामा समेत ध्यान पुर्याउने हो भने रोगबाट बच्न सकिन्छ। मदन पौड्यालको रिपोर्ट।
अस्पतालमा ज्वरो र रुगाखोकीका बिरामी बढेका छन्। बिरामीमा रुगाखोकी लाग्ने, घाँटी खसखसाउने, कडा ज्वरो आउने, बालबालिकामा ज्वरोसँगै बान्ता हुने, पखाला लाग्ने, पातलो सिगान बग्ने जस्ता लक्षण देखिने गरेको डाक्टरको भनाइ छ। बेला बेला संक्रमणकै रूपमा फैलिने रोगले अरूलाई समेत त्रास थप्ने गरेको छ। रोग नलागोस् भनेर पहिले आफैले खानपान र आनीबानीमा ख्याल गर्नुपर्छ। ललितपुर कोपन्डोलकी दुर्गा झा यसै गरी आफ्नो स्वास्थ्यप्रति सचेत हुनुहुन्छ।
केयरको लागि खानपान, सुत्ने, बस्ने, पकाउने, त्यो तरकारी सब्जी के खाने नखाने त्यो आफ्नो हातमा छ। रहन सहनमा पनि फरक पर्छ, खानामा पनि फरक पर्छ।
खानपान, सरसफाई र दैनिक क्रियाकलाप रोग लाग्नबाट जोगिन निकै महत्वपूर्ण पक्ष हुन्। तर धेरै कुरा थाहा हुँदा हुँदै पनि व्यस्त जीवनशैली र हेलचेक्राईले गर्दा पनि संक्रमण फैलिने गरेको छ। त्यसमाथि धुवा धुलो, अव्यवस्थित ढल र फोहोर बढ्दै जाँदा दिनहुँ समस्या पनि थपिँदैछन्। स्वस्थ रहन जीवनशैली पनि स्वस्थ हुनुपर्छ। खानेपानी र सरसफाई दुई कुरामा मात्रै ध्यान दिने हो भने पनि धेरै रोगको संक्रमणबाट जोगिन सकिन्छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ स्वास्थ्य प्रसारक डाक्टर विवेक कुमार लाल:
सरसफाईको अवस्थामा चाहिँ अत्यन्तै ध्यान पुर्याउनु पर्छ। हाम्रो घरैसी हिसाबले भन्यो भने सबभन्दा बच्ने उपाय भनेको पानी उमालेर खाने, पानी प्रशोधनका अरू विधिहरू हुन्छन्। हामीले जसरी हुन्छ खाने पानीलाई चाहिँ जीवाणुमुक्त गर्न सक्यौं र हाम्रो शौचालयहरूको व्यवस्थापन राम्रो भयो, ढलहरू चाहिँ सुरक्षित रूपले विसर्जन हुने अवस्था रह्यो भने जोखिम रहँदैन।
बिरामी पर्नु अघि मात्रै होइन, बिरामी भइसकेपछि पनि सावधानी उत्तिकै आवश्यक छ। अहिले मौसमी भाइरस अर्थात स्वाइन फ्लूको संक्रमण बढ़ी देखिएकोले रुगाखोकीको संक्रमण भएका बिरामी र उनीहरूको नजिकमा रहने आफन्तलाई सजग रहन इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको आग्रह छ। महाशाखाका इपिडिमियोलोजी प्रमुख डाक्टर गुडानिधि शर्मा:
आफूले पहिचान गरेको कोही त्यस्तो रुगाखोकी बिरामी छ भने उहाँसँग हात नमिलाउनुहोस्, नमस्कार मात्रै गर्नुहोस्। हाम्रो आफ्नो संस्कृति पनि हो नमस्कार, त्यसले धेरै ठूलो फाइदा गर्छ होइन। अनि घरमै बस्नु भएको छ, तपाईँका बालबच्चाहरू नजिक छन् भने एकैछिन है म रुगा लगाएछ म छुट्टै बस्छु केही दिन भनेर त्यसरी बस्नुहोस्। अथवा गर्भवती महिला हुन्छ उहाँको नजिक नजानुहोस्। त्यस्तै विद्यार्थी हुनुहुन्छ भने यदि रुगाखोकी लागेको छ भने घरमै एक दुई दिन बिदा लिएर बस्दाखेरि राम्रो हुन्छ।
सकेसम्म भिडभाडमा नजाने, जानै परे मास्क लगाउने, बाहिरी वस्तु छोइसकेपछि हात साबुन पानीले राम्रोसँग धुने, घरको सफाईमा विशेष ध्यान दिने, भान्सा र शौचालय सफा गर्ने अनि खाना बनाउन तथा पिउनलाई शुद्ध पानीको प्रयोग गर्ने हो भने पनि अहिले देखिएको मौसमी भाइरल मात्र होइन अरू धेरै रोगको संक्रमणबाट बच्न सकिन्छ।
रिपोर्टपछि अब फेरि खबरकै सिलसिला। वैदेशिक रोजगारीमा जाने कामदारलाई आर्थिक भार थपिएको छ। नियमावली संशोधन गर्दै वैदेशिक रोजगार प्रवर्धन बोर्डले 3 वर्षभन्दा कम समयका लागि श्रम स्वीकृति लिनेले 1500 र 3 वर्षभन्दा बढी समयका लागि श्रम स्वीकृति लिनेले 2500 रूपियाँ बुझाउनुपर्ने नियम बनाएको छ। यसअघि वैदेशिक रोजगार कल्याणकारी कोषमा 1000 रूपियाँ जम्मा गर्नुपर्ने नियम थियो। वैदेशिक रोजगारका क्रममा ज्यान गुमाउनेका परिवार तथा अंगभंग भएकाले 7 लाख यहाँ आर्थिक सहायता पाउने भएपछि विदेश जानेसँग पनि रकम बढ़ाइएको बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले बताउनुभयो। यसअघि 3 लाख दिँदै आएको आर्थिक सहायता रकममा 4 लाख रूपियाँ थपिएको छ। पछिल्लो समय वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या दैनिक 2000 पुगेको छ। गएको आर्थिक वर्ष बोर्डबाट 972 जना मृतक तथा अंगभंग भएका कामदारका परिवारले 25,85,00,000 रूपियाँ आर्थिक सहायता पाएका छन्। बोर्डले न्यूनतम 15,000 देखि 3 लाख रूपियाँ उपलब्ध गराउँदै आएको थियो।
छिमेकी देशले प्रतिबन्ध लगाएपछि कतारले आप्रवासी कामदारलाई भिसा दिन कम गरेको छ। प्रतिबन्धका कारण पर्खर हेरेको अवस्थामा रहेको कतारले आप्रवासीलाई दिने भिसा कम गरेको हो। पछिल्लो 3 महिना वैशाखदेखि असारसम्म माघभन्दा झन्डै 2 लाख कमले भिसा पाएका छन्। 2,23,075 जना नेपाली कामदारको माग कतारबाट आए पनि रोजगारीका लागि जानेको संख्या 23,914 जना मात्रै छ। गएको आर्थिक वर्ष सबैभन्दा बढी नेपाली कतार गएका थिए, तर पछिल्लो 3 महिनामा मलेसिया जानेको संख्या बढेको छ। यो अवधिमा 28,543 जना नेपाली मलेसिया उडेका छन्।
बाजुराका साबिकका 16 गाविस पहिरोको उच्च जोखिममा छन्। जिल्ला दैवी प्रकोप उद्धार समितिका अनुसार झण्डै 44 गाउँ पहिरोको उच्च जोखिममा छन्। बादु, साप्टा, कैलाश, माण्डौ, ब्रह्मतोला, आँटीचौर, कोल्टी, रुगिन, जुगाडा लगायत गाउँ पहिरोको उच्च जोखिममा रहेका निमित्त प्रमुख जिल्लाधिकारी खगेन्द्र बहादुर मल्लले जानकारी दिनुभयो। बाढ़ी पहिरोको जोखिममा रहेका ठाउँ लगायतका लागि प्रकोप पूर्व तयारी कार्य योजना बनेको र उद्धार कार्यका लागि सतर्कता अपनाउन स्थानीय बासिन्दाका साथै सुरक्षा निकायलाई आग्रह गरिएको उहाँले जानकारी दिनुभयो। सीधाकुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
नेशनल कलेज अफ इन्जिनियरिङ, सातो बाटो ताल्चीखेल, ललितपुर।
17 वर्षदेखि इन्जिनियरिङ शिक्षामा समर्पित त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त दक्ष तथा अनुभवी प्राध्यापकद्वारा पढाइने नेशनल कलेज अफ इन्जिनियरिङ।
हाम्रा कोर्सहरू
ब्याचलर इन सिभिल इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङ, इलेक्ट्रिकल इन्जिनियरिङ तथा इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन इन्जिनियरिङ।
थप जानकारीका लागि नेशनल कलेज अफ इन्जिनियरिङ, सातो बाटो ताल्चीखेल, ललितपुर।
फोन 01-5151-387।
वेबसाइट www.nce.edu।
NCE, quality for excellence.
ओहो महेशजी, हिजोको कार्यक्रममा तपाईँले धारा प्रवाहका साथ बोल्नु भएको देखेर म त छक्कै परे। हिजो आज त हेर्दा पनि एकदमै प्रोफेसनल र आत्मविश्वासी देखिनुहुन्छ।
यो सबै परिवर्तन त निफमा पब्लिक स्पिकिङ तालिम लिएपछि भएको हो नि।
हजुर, वाक शक्ति, व्यक्तित्व तथा क्षमता विकास गरी विभिन्न क्षेत्रमा सफल हुनका लागि एकदमै उपयोगी पब्लिक स्पिकिङ तालिममा सहभागी हौ।
सम्पर्क
नेपाल एन्टरप्रेनरसिप एजुकेशन फाउन्डेसन, निफ, बाग बजार, काठमाडौँ।
फोन नम्बर 42-38-545।
एभरेस्ट बैंक रहेको बिल्डिङको थर्ड फ्लोर।
भूकम्प पीड़ित तथा गृह श्रमिकहरूको लागि रोजगारीको अवसर।
होमनेट नेपालको शहरी रोजगार सहायता केन्द्रले विभिन्न रोजगारदाता संघ संस्थाहरूसँगको समन्वयमा भूकम्प पीड़ित, गृह श्रमिक, विद्यालय छोडेर बसेका तथा सिप भएर पनि बेरोजगार बसेकाहरूका लागि विभिन्न अनौपचारिक क्षेत्रका रोजगारदाता संघ संस्थाहरूसँग समन्वय गरी रोजगारीका लागि सहयोग गर्ने भएकाले इच्छुक व्यक्तिहरूले तुरन्त सम्पर्क राख्नुहोस्।
सम्पर्क होमनेट नेपाल शहरी रोजगार सहायता केन्द्र, फोन 422-2176-410-2063।
टोल फ्री नम्बर 1660-1-000-19।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
अब बाँकी खबर। साउनको तेस्रो सोमबार आज 50,000 बोलबम यात्रीले सुन्दरी जल स्थित बागमती नदीबाट जल ल्याएर पशुपतिनाथ मन्दिरमा अर्पण गरेका छन्। सुन्दरी जल पशुपति बोलबम यात्रामा बालकदेखि वृद्ध वृद्धसम्मले खाली गोडा 11 किलोमिटर हिँडेर जल अर्पण गरेका हुन्। साउनको सोमबार शिवलाई शुद्ध जल चढाएमा मनोकांक्षा पूरा हुने जनविश्वास छ। 18 वर्ष अघिदेखि सुन्दरी जल पशुपति बोलबम मेला शुरू भएको हो। शुरूमा तराई मधेसका मानिस मात्रै यो यात्रामा सहभागी हुने गरेकोमा अहिले पहाड़ी समुदायका मानिसको पनि संख्या उल्लेख्य रूपमा बढ्न थालेको छ।
बैतडीको पुरचौड़ी नगरपालिका वड़ा नम्बर 1 बाल विवाह घटाउन जनप्रतिनिधिले घर दैलो अभियान चलाएका छन्। बाल विवाह गर्ने क्रम बढ़िरहेकाले आफूहरूले घर दैलो गर्न थालेको वडा अध्यक्ष गणेश बहादुर गडालले बताउनुभयो। जनप्रतिनिधिले घर घरमा गएर 20 वर्षपछि मात्रै विवाह गर्न सल्लाह दिने गरेका छन्। नमूना वडा बनाउने अभियानमा बाल विवाह अवरोधका रूपमा देखा परेकाले बाल विवाह घटाउन अभियान सञ्चालन गरिएको वडा अध्यक्ष गणेश बहादुर गडालले जानकारी दिनुभयो।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका 6 रातो पानीका बासिन्दाले विद्युत प्रसारण लाइनको टावर निर्माणमा अवरोध गरेका छन्। नेपाल विद्युत प्राधिकरणको 220 केभी क्षमताको खुर्कुट दाना प्रसारण लाइन अन्तर्गत रातो पानीमा टावर राख्न खोज्दा रातो पानीका बासिन्दाले अवरोध गरेका हुन्। स्थानीय बासिन्दालाई जानकारी नै नदी टावर बनाउन खोजेकोले तत्काल काम गर्न नदिएको रातो पानीका लोक खत्रीले जानकारी दिनुभयो।
नेपाल विद्युत प्राधिकरणले साधारण घरायसी ग्राहकलाई थप भार नपर्ने गरी नयाँ विद्युत महसुल प्रस्ताव गरेको छ। घरायसी ग्राहकले औसतमा 10 युनिट विद्युत प्रयोग गर्ने गरेको अध्ययनबाट देखिएको छ। अध्ययनका आधारमा प्राधिकरणले कम विद्युत खपत गर्ने वर्गका ग्राहकले 60 रूपियाँ मात्रै महसुल तिर्ने गरी प्रस्ताव गरेको हो। प्राधिकरणले गरेको प्रस्तावमा 11 देखि 40 युनिटसम्म प्रयोग गर्ने ग्राहकले प्रति युनिट 7 रूपियाँका दरले महसुल तिर्नुपर्नेछ। औद्योगिक ग्राहकले भने अहिले तिरेको भन्दा झण्डै 20% बढ़ी महसुल तिर्नुपर्नेछ। प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले शहरका ग्राहकले प्रति युनिट 12.5 रूपियाँसम्म तिर्नुपर्ने गरी प्रस्ताव गरिएको जानकारी दिनुभयो।
सुनसरी इटहरीको नेपाल दयानन्द वैदिक मिशनले ऐलानी जग्गा मिचेको आरोपमा छानबिन शुरू गरिएको छ। मिशनले सञ्चालन गरेको विद्यालयले 50 कट्ठाभन्दा बढी ऐलानी जग्गा घेरबार गरेको छ भने क्रिकेटको पिच समेत बनाएको छ। 7 राष्ट्रिय खेलकुद प्रतियोगितामा त्यहाँ महिला क्रिकेट प्रतियोगिता समेत सञ्चालन गरिएको थियो। इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकालाल चौधरीले सार्वजनिक जग्गाको संरक्षण गर्नु आफ्नो दायित्व भएको भन्दै जग्गाको धनी पूर्जा पेश गर्न निर्देशन दिएको जानकारी दिनुभयो। विद्यालयका अध्यक्ष ध्रुव सुब्बाले भने ऐलानी जग्गा भए पनि आफूले व्यक्तिबाट किनेको बताउनुभयो। विद्यालयले अहिले 5 कट्ठा नम्बरी र 50 कट्ठाभन्दा बढी ऐलानी जग्गा भोग चलन गर्दै आएको छ।
मेरो पनि भन्नु छ।
प्रदेश नम्बर 2 राजपासँग गठबन्धन गरेर चुनाव लड्ने प्रचण्डको भनाई उज्यालो अनलाइनमा पढेर फेसबुकमा रामचन्द्र लेख्नुहुन्छ। पहिलो र दोस्रो चरणमा तालमेल गरेर लडेर कति ठाउँमा चुनाव जित्नुभयो। तालमेल नागरिकले नरुचाएको जान्दा जान्दै दलहरूले फेरि पनि तालमेल गरेर भुङ्रोमा हात नहालेकै राम्रो होला।
असोज 2 गतेको चुनावको लागि प्रचण्ड जनकपुर पुगेको प्रसंगमा सुनिल पौडेल लेख्नुहुन्छ। काठमाडौँका महलमा बसेर नागरिकले माओवादी चिनेनन् भनेर रोइलो गर्नुको साटो यसै गरी नागरिकमा जानुहोस्, पीरव्यथा सुन्नुहोस्, तब मात्र जनमत जित्न सकिन्छ। प्रचण्डज्यू,
कतारबाट माग आयो भिसा आएन शीर्षकको समाचार उज्यालो अनलाइनमा पढेर फेसबुकमा प्रेम प्रतीक्ष लेख्नुहुन्छ। कतारबाट माग आएको होइन, नक्कली डिमाण्ड देखाएर सोझा युवा ठग्ने मेडिकल र मेन पावरवालाको धन्दा मौलाएको हो यो।
भुवन सुवेदी लेख्नुहुन्छ, बर्खायाम सकिँदा पनि देशका आधा जस्तो ठाउँमा रोपाई हुन सकेको छैन। आकाशे पानीको भर पर्ने ठाउँमा कृषि विकास मन्त्रालयले बोरिङको व्यवस्था गरिदिएको भए किसानले छिप्पिएको बिउ हेर्दै टाउको समाउनु पर्ने थिएन। सिंहदरबारमा योजना बनाउँदैमा कृषि क्रान्ति हुँदैन भन्ने कुरा कहिले बुझ्ने हुन् कुन्नी?
अनि 13 थुमका टंक प्रसाद भट्टराईले हाम्रो आइबीआरमा आफ्नो विचार रेकर्ड गराउनु भएको छ।
सरकारले प्रदेश र संघीय संसदको चुनाव एकैपल्ट गर्ने भन्ने, निर्वाचन आयोगले सकिँदैन भन्ने, स्थानीय चुनावमा 7 चिन्हमा छाप हान्न सक्ने नेपाली जनताहरू, अब दुवै चुनावमा 2 मतपत्रमा 4 छाप लगाउन नेपालीहरूले जान्दैनन् भन्नु, चुनाव सामग्री खरिद गर्दा 2 खान पाइने कमिसन एकैपल्टमा सिद्धिने डर भएर हो।
विचारका लागि तपाईँलाई धन्यवाद। तपाईँ पनि आफूलाई लागेका कुरा लेख्न र भन्न सक्नुहुन्छ। आफ्नो विचार हाम्रो आइबीआर नम्बर 01500019 फोन गरेर रेकर्ड गराउनुहोला।
यस्तै मोबाइलमा UNN टाइप गरी 1 दिएर नाम र ठेगाना सहित 35566 पठाउन सक्नुहुन्छ। तपाईँका विचार नेपाल दर्पण र कार्यकरणमा प्रसारण गर्नेछौ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू उजिर कार्की र प्रकाश ढकाल। अब विदेशका खबर। भेनेजुएलामा भएको संविधानसभा चुनावमा 41.5% मात्र मतदान भएको छ। विपक्षी दलको विरोध तथा प्रदर्शनका बीच 41.5% मत खसेको स्थानीय अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। चुनावका क्रममा भएका हिंसात्मक प्रदर्शनका क्रममा 10 ज्यान गएको थियो। संविधानसभा चुनावमा राष्ट्रपति निकोलस मदुरोको पार्टीले जितेको छ। राष्ट्रपति मदुरोले चुनावमा धाँधली गरेको साथै मतदानको अवस्थाबारे पनि झुटा खबर फैलाइएको आलोचकको दावी छ। संविधान संशोधन गरेर राष्ट्रपति मदुरोले आफ्नो शक्ति बढ़ाउन खोजेको भन्दै विपक्षी दलले चुनाव बहिष्कार गरेका थिए। उनीहरूले देशैभर विरोध तथा प्रदर्शन चर्काएका छन्।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब केही खेल खबर। दक्षिण अफ्रिकासँगको तेस्रो टेस्ट क्रिकेटमा इङ्ल्याण्ड 239 रनले विजयी भएको छ। जितका लागि 492 रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका 252 रनमा अल आउट भएपछि घरेलु टोली इङ्ल्याण्ड विजयी भएको हो। आजको जितसँगै इङ्ल्याण्डले 4 म्याचको टेस्ट श्रृङ्खलामा 2-1 अग्रता लिएको छ। यी दुई बीचको अन्तिम टेस्ट शुक्रबार शुरू हुनेछ।
र करछलीको आरोप लागेका फुटबलर क्रिस्टियानो रोनाल्डो सुनवाईका लागि आज अदालतमा उपस्थित भएका छन्। विश्वकै सबैभन्दा बढी पारिश्रमिक लिने खेलाड़ी रोनाल्डोमाथि 1,73,00,000 अमेरिकी डलर करछली गरेको आरोप छ। यसअघि रियल मड्रिडका खेलाड़ी रोनाल्डोले आफूमाथि लागेको आरोपको खण्डन गरेका थिए। पछिल्लो समय करछल्ने खेलाड़ीमाथिको निगरानी बढ़ेको छ। यसअघि करछली गरेको पुष्टि भएपछि अर्जेन्टिनाका लियोनल मेस्सीलाई पनि 21 महिनाको जेल सजाय सुनाइएको थियो। खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
विभिन्न ठाउँमा जिल्ला समन्वय परिषदको चुनावमा कांग्रेस र माओवादीले तालमेल गर्ने, 2 नम्बर प्रदेशको चुनावमा मधेस केन्द्रित दलसँग गठबन्धन गर्ने प्रचण्डको भनाई।
कालीकोटमा ढुङ्गाले घर खिच्दा 3 बालबालिकाको ज्यान गयो, 5 जना घाइतेको सदरमुकाम मानमा उपचार हुँदै।
धरहरा मिश्रित प्रणालीमै पुननिर्माण गर्ने सहमति, गुम्बा विहार पुननिर्माणमा रकम अभाव हुन नदिने प्राधिकरणको प्रतिबद्धता।
भेनेजुएलामा भएको संविधान सभा चुनावमा 41.5% मात्र मतदान, चुनावका क्रममा भएका हिंसात्मक घटनामा 10 जनाको ज्यान गयो।
र दक्षिण अफ्रिकासँगको तेस्रो टेस्ट क्रिकेटमा इङ्ल्यान्ड 239 रनले विजयी।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो online.com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथीहरू सङ्घर्ष विष्ट र सुरेश महर्जनसँगै अर्जुन पोखरेल र सुनिता पहरी विदा हुन्छौ। नमस्कार।